नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
राष्ट्रिय सभामा निर्वाचित हुने 56 मध्ये 39 जना सांसदको नाम टुङ्गियो, भोलिसम्म सबैको नाम टुङ्गो लाग्ने।
फागुन दोस्रो हप्ता नयाँ सरकार बन्ने कांग्रेस प्रवक्ता शर्माको भनाई। जिल्ला सभापतिको राष्ट्रिय भेला बोलाउन कांग्रेसको एक नम्बर प्रदेशका जिल्ला सभापतिहरूको माग।
धनुषाको थिरेश्वरनाथ नगरपालिकामा आफ्नै परिवारद्वारा युवतीको हत्या प्रयास, सम्बन्ध विच्छेद गर्न नमानेको भन्दै शरीरमा आगो लगाइयो।
अमेरिकाद्वारा विश्वकै शक्तिशाली रकेट प्रक्षेपण, अहिलेका रकेट भन्दा 2 गुणा बढी भार बोक्न सक्ने।
र नेपाल पुलिस क्लब बुढा सुब्बा गोल्ड कप फुटबलको फाइनलमा दक्षिण अफ्रिकासँगको तेस्रो एक दिवसीय क्रिकेटमा भारतको राम्रो शुरूआत।
बाली संरक्षण निर्देशनालय हरिहर भवनको अनुरोध।
रासायनिक विषादीहरू मानव स्वास्थ्यका लागि घातक हुन्छन्। रासायनिक विषादी प्रयोग गरेपछि बालीमा त्यसका अवशेष नष्ट हुन केही समय पर्खिनुपर्छ। विषादी अनुसार पर्खनुपर्ने समय फरक फरक हुन्छ। प्रयोगकर्ताले विषादी किन्दा नै सुरक्षित प्रयोग विधि र पर्खिनुपर्ने समय सम्बन्धी जानकारी विक्रेतासँग बुझ्ने, विषादीको लेभल पढेर जानकारी लिने अथवा कृषि प्राविधिकसँग बुझेर मात्र प्रयोग गर्ने बानी बसालौं।
विषादीको सुरक्षित प्रयोगमा ध्यान दिऊ। सबैले मनन गरौं, विषादीहरू बीज नै हुन्, औषधि होइनन्।
कृषि विभाग, बाली संरक्षण निर्देशनालय, हरियर भवन, ललितपुर।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। राष्ट्रिय सभामा निर्वाचित हुने 56 जना मध्ये 39 जना सांसदको टुङ्गो लागेको छ। 17 जनाको नाम टुङ्गो लगाउन अहिले मतगणना चलिरहेको छ। अहिलेसम्म प्रदेश नम्बर 1, 2, 3 र 7 का सबै सांसदको नाम टुङ्गो लागिसकेको निर्वाचन आयोगले जनाएको छ। प्रदेश नम्बर 2 का 8 जना सहित 7 वटा प्रदेशबाट यस अघि नै 24 जना निर्विरोध निर्वाचित भएका थिए। आज प्रदेश नम्बर 2 र 7 का 2-2 जना सदस्यको पनि टुङ्गो लागेपछि र प्रदेश नम्बर 3 का 8 जनाको नाम टुङ्गो लागेपछि अब प्रदेश नम्बर 4, 5 र 6 को मात्रै अन्तिम परिणाम आउन बाँकी छ। प्रदेश नम्बर 1 मा आज भएको चुनावबाट एमालेका खेम नेपाली र अगम प्रसाद बान्तवाराई विजयी हुनुभएको छ। प्रदेश नम्बर 1 मा यस अघि नै वाम गठबन्धनका नयनकला ओझा, बीना पोखरेल, हरिचरण शिवाकोटी, परशुराम मेघी गुरूङ, कांग्रेसका रमेश जंगरायमाझी र सरिता प्रसाई निर्विरोध निर्वाचित भइसक्नु भएको थियो। प्रदेश नम्बर 2 मा कांग्रेसका जितेन्द्र नारायण देव र मुक्त कुमारी यादव, राजपाका रमेश प्रसाद यादव र विशेष चन्द्रलाल, संघीय समाजवादी फोरमका प्रमिला कुमारी र रामप्रीत पासवान, एमालेका सुमनराज प्याकुरेल, माओवादीका शशिकला दाहाल गरी 8 जना नै निर्विरोध निर्वाचित भइसक्नु भएको थियो। उहाँहरूलाई आजै विजयी भएको प्रमाणपत्र प्रदान गरिएको छ। यस्तै भर्खरै प्राप्त खबर अनुसार प्रदेश नम्बर 3 मा कांग्रेसका राधेश्याम अधिकारी र धनकुमारी खतिवडा, एमालेका बलराम प्रसाद बाँसकोटा, दिल कुमारी रावल पार्वती, उदया पौडेल शर्मा, सिंहबहादुर विश्वकर्मा र रामचन्द्र राई, माओवादी केन्द्रका रामबहादुर थापा बादल विजयी हुनुभएको छ। निर्वाचन आयोगका शाखा अधिकृत हेमराज अर्यालका अनुसार विजयी भएका सदस्यको नाम औपचारिक रूपमा घोषणा गर्न भने बाँकी छ।
यस्तै प्रदेश नम्बर 4 मा कांग्रेसका प्रकाश पन्थ यसअघि नै निर्विरोध भइसक्नु भएको थियो भने आज भएको चुनावमा नेकपा माओवादी केन्द्रका खिमबहादुर विक विजयी हुनुभएको छ। बाँकी 6 जना सदस्यको लागि अहिले मतगणना भइरहेको छ। प्रदेश नम्बर 5 मा 5 जनाको लागि अहिले मतगणना भइरहेको छ। प्रदेश नम्बर 5 मा काँग्रेसकी अनिता देवकोटा, एमालेकी कोमल ओली र मीना बुढा यसअघि नै निर्विरोध निर्वाचित भइसक्नु भएको थियो। यस्तै प्रदेश नम्बर 6 मा आज भएको चुनावबाट एमालेका नरपति लुवार र माओवादी केन्द्रका जीवनबहादुर बुढा विजयी हुनुभएको छ। बाँकी 6 जनाको लागि मतगणना भइरहेको छ। प्रदेश नम्बर 7 मा भने 8 जनाकै टुङ्गो लागेको छ। त्यहाँ काँग्रेसका बद्री पाण्डे र तारादेवी भट्ट, एमालेका शेरबहादुर कुँवर, इन्दु कडरिया, कमला कुमारी ओली र माओवादीका हरिराज चौधरी यसअघि नै निर्विरोध हुनुभएको थियो भने आजको चुनावबाट एमालेका चक्र स्नाई तथा माओवादीका महेश कुमार महरा विजयी हुनुभएको छ। राष्ट्रिय सभाका 59 सदस्य मध्ये 3 जना सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ भने 56 जना चुनावबाट आउने व्यवस्था छ। 24 जना यसअघि नै निर्विरोध भएका थिए भने 32 जनाको लागि आज चुनाव भएको हो।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले फागुनको दोस्रो हप्ता नयाँ सरकार बन्ने बताउनु भएको छ। नेपाल प्रेस युनियन मोरङले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उहाँले संवैधानिक प्रक्रियाका कारण सत्ता हस्तान्तरणमा केही ढिलो भएको स्वीकार्दै अब चाँडै नै कांग्रेसले सरकार हस्तान्तरण गर्ने बताउनुभयो। उहाँले सरकारले गरेका पछिल्ला निर्णयले देशलाई दूरगामी रूपमा नकारात्मक असर नगर्ने दावी पनि गर्नुभयो। चुनावमा कांग्रेसले भोगेको पराजयको तत्कालीन र दीर्घकालीन प्रभावका बारेमा छलफल गर्दै पार्टीलाई नयाँ ढंगबाट अगाडि बढ़ाउनु पर्ने प्रवक्ता शर्माको भनाई थियो। यसैबीच प्रदेश नम्बर एकका 14 जिल्लाका कांग्रेस जिल्ला सभापतिहरूले जिल्ला सभापतिको राष्ट्रिय सम्मेलन बोलाउन माग गरेका छन्। विराटनगरमा भएको भेलाले जिल्ला सभापतिको राष्ट्रिय भेला बोलाउन केन्द्रीय नेतृत्वलाई माग गर्ने निर्णय गरेको हो। भेलाले संघीय संरचना अनुसार पार्टीको विधान परिवर्तन गरेर पार्टीभित्र शुद्धिकरण अभियान चलाउनु पर्ने समेत माग गरेको छ। मतपरिणामबारे नेतृत्वले गम्भीर छलफल गर्नुपर्ने माग गरिएको नेपाली कांग्रेस मोरङका सभापति दिगबहादुर लिम्बुले जानकारी दिनुभयो। भेलाले पार्टीलाई संगठित बनाएर लैजानुपर्ने, एक केन्द्रीय सदस्यलाई एक जिल्लाको जिम्मेवारी दिनुपर्ने, जिल्ला कार्य समितिको संरचनालाई थप बलियो र अधिकार सम्पन्न बनाउनुपर्ने लगायत निर्णय गरेको नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले जानकारी दिनुभयो।
नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर 6 को मुख्यमन्त्रीमा महेन्द्र बहादुर शाहीको नाम टुङ्गो लगाएको छ। माओवादी नेताहरू जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र माया प्रसाद शर्माको संयुक्त बैठकले मुख्यमन्त्रीमा शाहीको नाम टुङ्गो लगाएको हो। यसको औपचारिक निर्णय भने भोलि मात्रै हुने माओवादी केन्द्रले जनाएको छ। माओवादी र 6 नम्बर प्रदेशको मुख्यमन्त्रीको लागि शाही र नरेश बीच प्रतिस्पर्धा रहे पनि कुरा भने मिल्न सकेको थिएन। कालीकोटको प्रदेशसभा खका सांसद शाही यसअघि ऊर्जा मन्त्री हुनुहुन्थ्यो। यसैबीच नेकपा एमाले प्रदेश नम्बर 3 को मुख्यमन्त्रीको नाम चुनावबाट टुङ्गो लगाउने भएको छ। मुख्यमन्त्रीका लागि पार्टीमा उपाध्यक्ष अष्टलक्ष्मी साक्य, पोलिट ब्युरो सदस्य राजेन्द्र पाण्डे र नेता डोरमणी पौडेलले दावी नछाडेपछि पर्सि शुक्रबार चुनाव हुने भएको हो। चुनाव काठमाडौँमा हुने कि हेटौडामा हुने भन्ने तय भएको छैन। 3 नम्बर प्रदेशमा एमालेका 58 जना सांसद रहेका छन्।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका 8 हारसरकी 20 वर्षकी हजरा खातुनलाई आफ्नै परिवारले हत्या गर्ने प्रयास गरेको छ। सम्बन्ध विच्छेद गर्न नमानेको भन्दै श्रीमान रसिद राइन सहित परिवारले शरीरमा मट्टी तेल खन्याएर आगो लगाएको हजराले बताउनुभयो। टाउको बाहेक शरीरको सबै भाग जलेर गम्भीर घाइते भएकी हजराको काठमाडौँको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। घटना माघ 20 गते भए पनि आज मात्रै बाहिर आएको हो। परिवारका सदस्यले बन्द कोठामा शरीरमा मटिजेल छर्केर आगो लगाइदिएको उहाँको भनाई छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरले उहाँलाई उद्धार गरी अस्पताल पठाएको थियो। प्रहरीले उहाँका श्रीमान रसिदलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले काठमाडौँ उपत्यकाका घना बस्तीमा बहुस्वामित्वका र बहुतले घर बनाएर भूकम्प प्रभावितलाई वितरण गर्ने भएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरण काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका सहित विभिन्न निकायका प्रतिनिधिको आजको बैठकले हाउस पुलिङ प्रणालीबाट बस्ती विकास गर्ने निर्णय गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूषालले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा 1,00,000 भन्दा धेरै घर भत्किए पनि झण्डै 80% घरको पुननिर्माण नै सुरु नभएको अवस्थामा बहुतले घर बनाएर सामूहिक स्वामित्व हस्तान्तरणमा जाने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो। हाउस पुलिङ प्रणालीको अध्ययन गरेर 15 दिनभित्र प्रतिवेदन बुझाउने गरी बैठकले प्राधिकरणका सहसचिव राजुमान मानन्धरको संयोजकत्वमा 5 सदस्यीय कार्यदल समेत गठन गरेको छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी,
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
नवौ ग्रामीण स्वास्थ्य कर्मी सम्मेलन सम्बन्धी सूचना।
विगतका वर्षहरूमा झैं यस वर्ष पनि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा निक साइमन्स इन्स्टिच्युटको संयुक्त आयोजनामा चैत्र 6 गतेदेखि 8 गतेसम्म काठमाडौँमा नवौ ग्रामीण स्वास्थ्य कर्मीहरूको सम्मेलन हुँदैछ। सम्मेलनमा भाग लिन इच्छुक डाक्टर, नर्स तथा प्यारामेडिक्सहरूले आफूले काम गर्दाको अनुभव संगालेर तयार गरेको केस स्टोरी राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु वा निक साइमन्स इन्स्टिच्युट सानेपा पोस्ट बक्स नम्बर 8975 ईपीसी 8813 यही माघ मसान्त सम्ममा पठाउनु हुन अनुरोध गरिन्छ। छनौट गरिएका केस स्टोरीहरूलाई सम्मेलनमा भाग लिन आमन्त्रण गरिनेछ। साथै केस स्टोरीको नमूना सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमा पठाइसकेको छ।
थप जानकारीका लागि फोन नम्बर 5550318 5554214 5554217।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले राष्ट्रिय सभाका 39 जना सांसदको नाम टुंगियो, फागुन दोस्रो हप्ता नयाँ सरकार बन्ने कांग्रेस प्रवक्ता शर्माको भनाई, नेकपा एमाले 3 नम्बर प्रदेशको मुख्यमन्त्रीको नाम चुनावबाट टुंगो लगाउने, धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा सम्बन्ध विच्छेद गर्न नमानेको भन्दै युवतीको शरीरमा आगो लगाइयो लगायतका खबर प्रस्तुत गर्यौं।
2013 सालमा बनेको बझाङ विमानस्थल अहिले बन्द छ। बझाङ विमानस्थल बन्द भएको एक दशक बितिसक्दा पनि विमानस्थल फेरि सञ्चालन गर्ने छाँटकाँट छैन। जहाज उड्न छाडेपछि विमानस्थल जीर्ण बन्दै गएको छ। विमानस्थल सञ्चालन नहुँदा सिकिस्ता बिरामी हुनेहरूले पनि सहज उपचार पाउन सकेका छैनन्। बझाङबाट डीबी विष्टको रिपोर्ट।
जय पृथ्वी नगरपालिका 2 रिठापाटा गाउँ नजिकै 2013 सालमा बनेको यो विमानस्थल करिब 2000 वर्गमीटर क्षेत्रफलमा फैलिएको छ। विमानस्थलमा जहाजले उडान भर्न छोडेपछि यहाँको पक्की भवन समेत जीर्ण बन्दै गएको स्थानीय बासिन्दा उमाशंकर जोशी बताउँछन्।
बझाङ जिल्लाको एकमात्र विमानस्थल देवलमा बनेको जो भवन छ त्यो जीर्ण भएको छ। त्यसका झ्याल ढोकाहरू चाहिँ तोडफोड भएका छन्। सुरक्षा पनि छैन। त्यसपछि त्यसको चाहिँ वरिपरि अब कम्पाउन्ड वाल नभएका कारणले तालाबन्दीलाई पनि कोठाहरू कुनै पनि बन्द चाहिँ छैनन्। सबै खुला छन्। भित्र चाहिँ गोरुहरू सुत्ने अनि छाडाहरूमा चाहिँ मान्छे जाने अव्यवस्थित भएर चाहिँ नराम्रो अवस्थामा देखिराखेको छ।
एकातिर विमानस्थल जीर्ण बन्दै गएको छ भने अर्कातिर सिकिस्त बिरामी अन्यन्त्र लैजान समेत समस्या भयो भन्नुहुन्छ अर्का स्थानीय बासिन्दा लवराज जोशी।
देवलमा रहेको विमानस्थल सञ्चालन नहुनु भन्दाखेरि प्रत्यक्ष त अब सबभन्दा त गर्भवती महिलामा चाहिँ सबभन्दा मारमा परेका छन् होइन। अब त्यस्तो जिल्ला स्वास्थ्यमा चाहिँ कहिलेकाहीँ त्यस्तो समस्या चाहिँ हुन जान्छ। त्यसले गर्दाखेरि अब लगभग 12-14 घण्टाको यात्रा गरेर धनगढी नेपालगञ्ज जानुपर्ने हुन्छ। त्यसको कारणले गर्दाखेरि अब महिलाले ज्यान गुमाउनुपर्ने स्थिति चाहिँ हुन्छ होइन। अब त्यही गाडीको माध्यम मात्र छ होइन, अरू त अब विमानस्थल सञ्चालन भयो भने एकदमै राम्रो हुन्थ्यो।
जहाज उडान नहुँदा धनगढी नेपालगञ्ज लगायत तराईका अरू क्षेत्रमा पुग्न झण्डै 2 दिन लाग्छ। बझाङका बासिन्दाले विमानस्थल सञ्चालन गर्न पटक पटक आग्रह गर्दा पनि सरकारबाट कुनै सुनवाई भएको छैन। विमानस्थल सञ्चालन नहुँदा बझाङको साइपाल, खप्तर लगायतका ठाउँमा घुम्न आउने पर्यटकको संख्या समेत घटेको छ। बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दान बहादुर सुरमेली।
2064 सालमा देखि अवरुद्ध भएको छ। त्यो अवरुद्धको कारणले यहाँ आउने पर्यटकहरू पनि अहिले आइरहेको छैन। हाम्रा पर्यटकीय क्षेत्रहरू जस्तै सुरमाताल, खप्तड, साइपाल हिमाल, तलकोट, दरबार, यिनीहरू पनि पर्यटक नआएको उसमा जीर्ण अवस्थामा देखिरहेको छ। यसमा नेपाल सरकारले ध्यान दिएको जस्तो मलाई लाग्दैन। आउँदो बन्ने सरकारले यसलाई मध्यनजर राख्दै यो बझाङ विमानस्थल सुचारू गर्नु हुन म अनुरोध गर्दछु।
बन्द भएको विमानस्थल सञ्चालन भएमा साइपाल हिमाल, खप्तड राष्ट्रिय निकुञ्ज, सुरमा सरोवर लगायतका ठाउँ घुम्न आउने पर्यटकको संख्या त बढ्थ्यो नै, त्यो भन्दा ठूलो कुरा बिरामी परेका स्थानीय बासिन्दाले अकालमा ज्यान गुमाउन पर्दैन थियो।
नेपाल दर्पणमा अब फेरि खबरकै सिलसिला। ठूला तीन विद्यार्थी संगठनले विद्यार्थीबाट धेरै शुल्क लिएको अभियोग लागेका मेडिकल कलेजहरूको अनुगमन गर्ने भएका छन्। अनुगमनका लागि अनिराश बिउका अध्यक्ष नवीना लामा, नेवी संघका अध्यक्ष नयन सिंह महर र अनिराश बिउ क्रान्तिकारीका अध्यक्ष रंजित तामाङको नेतृत्वमा 21 सदस्यीय टोली गठन गरिएको विद्यार्थी संगठनले जनाएका छन्। टोलीले मापदण्ड विपरीत बढ़ी शुल्क लिने युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज र किस्ट मेडिकल कलेजमा अनुगमन गर्ने बताएका छन्। यस्तै विद्यार्थी संगठनले सरकारलाई कर नतिरेका विद्यालयलाई छ दिनभित्र कर तिर्न अल्टिमेटम पनि दिएका छन्। उनीहरूले प्रदेश नम्बर 6 र 7 छाउपडी प्रथा विरूद्धको विषयलाई पाठ्यक्रममा समावेश गरी अध्ययन गराउन पनि सरकारसँग माग गरेका छन्।
3 प्रदेशको अस्थायी मुकाम हेटौँडामा 7 मन्त्रालय खुलेका छन्। आज थप 3 मन्त्रालय खुलेसँगै प्रदेश नम्बर 3 7 मन्त्रालय खुलेका हुन्। हेटौँडाको श्रम कार्यालय, डिभिजन सहकारी कार्यालय, क्षेत्रीय वन निर्देशनालय र क्षेत्रीय स्वास्थ्य निर्देशनालयको भवनमा मन्त्रालयहरू स्थापना गरिएको छ। 7 मन्त्रालय स्थापना भए पनि मन्त्रालयका सहसचिव सहितका कर्मचारीहरू भने आजसम्म हेटौँडा पुगेका छैनन्।
नवलपरासीको सुस्तामा पर्ने गण्डक नहरमा डुबेर बाबु छोरा बेपत्ता भएका छन्। सुस्ता गाउँपालिकाको महलबारी नजिकै गण्डक नहरमा नुहाउने क्रममा 55 वर्षका छोटै बानिया र उहाँका 19 वर्षका छोरा ब्रिजेश नहरमा बेपत्ता भएको प्रहरीले जनाएको छ। मेला भरेर घर फर्कँदै गर्दा नुहाउने क्रममा डुबेका बाबुलाई बचाउन नहरमा पसेका छोरा पनि डुबेको प्रहरी निरीक्षक केशव सिंह थापाले जानकारी दिनुभयो।
नौबुधे सौराह घोषणापत्र जारी गर्दै बाघ, एसियाली गैंडा र हात्तीको चिकित्सा विज्ञान सम्बन्धी क्षेत्रीय कार्यशाला आज सकिएको छ। 13 देशका विज्ञ सहभागी कार्यशालाले वन्यजन्तुको स्वास्थ्य व्यवस्थापन, रणनीति र त्यसको कार्यान्वयनका लागि संयन्त्र तयार पार्न सम्बन्धित निकायमा पहल गर्ने निष्कर्षसहित नौबुधे सौराह घोषणापत्र जारी गरेको हो। कार्यशालाले वन्यजन्तुको स्वास्थ्य व्यवस्थापन सम्बन्धी विषयलाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्ने, बिरामी वन्यजन्तुको हेरचाह, रोगको पहिचान र निदानका लागि चितवन निकुञ्जमा सुविधायुक्त वन्यजन्तु अस्पताल बनाउने, युवा पुस्तालाई वन्यजन्तुको संरक्षण र स्वास्थ्यको व्यवस्थापनमा आकर्षित गराउन पहल गर्ने निष्कर्ष पनि निकालेको छ।
रसुवागढ़ी र साञ्जेन जलविद्युत कम्पनीले फागुन 11 गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएका छन्। दुई कम्पनीले पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता र कर्मचारी तथा कम्पनीका संस्थापकका लागि साधारण शेयर निष्कासन गर्न लागेका हुन्। रसुवागढ़ीले 1,64,21,000 कित्ता र साञ्जेनले 87,60,000 कित्ता शेयर निष्कासन गर्ने भएका हुन्। रसुवागढ़ी आयोजनाका लागि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक संस्थाका कर्मचारीले 50-500 कित्तासम्म तथा सञ्चय कोषका कर्मचारी कर्मचारीले 50-2500 कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यस्तै माथिल्लो र तल्लो साञ्जेन आयोजनाका लागि सञ्चय कोषका सञ्चयकर्ता र शेयरधनी संस्थाका कर्मचारीले 50-300 कित्तासम्म र सञ्चय कोषका कर्मचारीले 50-1000 कित्तासम्म शेयर आवेदन गर्न सक्ने आयोजनाले जनाएको छ। यसैबीच शेयर बजार परिसूचक नेप्से आज 10 घटेको छ। हिज 6 घटेको नेप्से आज 10 ओह्रालो लाग्दै 1384 बिन्दुमा आइपुगेको हो। आज कारोबार रकम भने हिजोभन्दा 2 ले बढेर 26,55,00,000 रुपियाँ पुगेको छ। वित्त बाहेकका सबै समूहको कारोबार घटेको दिन आज सबैभन्दा धेरै बीमा समूह घटेको छ। आज सबैभन्दा धेरै नेपाल बैंकको शेयर 5,18,00,000 भन्दा धेरैको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आइसियू, सिसियू, एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेशनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै फोन 01-424-6024
जानी जानी
माछापुच्छ्रो स्कूल कुसुन्ती ललितपुर द स्कूल फर चेन्ज मेकर्स नाउ ओपन इट्स किन्डरगार्टन वेयर एभ्री चाइल्ड एक्सप्लोर्स देयर फुल पोटेन्शियल फर विजिट कन्ट्याक्ट 01-51-93-144 01-51-93-884 माछापुच्छ्रो स्कूल कुसुन्ती ललितपुर फर विजिट कन्ट्याक्ट 01-51-93-144 01-51-93-884
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर मिनी ट्रकको ठक्करबाट ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र दोषीलाई कार्यवाहीको माग गर्दै आफन्तले अरनीको राजमार्ग अन्तर्गत भक्तपुरको थिमी चादो बाटो सड़क र पेप्सीकोला सानो ठिमी हुँदै भक्तपुर जाने सड़क बन्द गराएका छन्। काठमाडौँबाट भक्तपुर र पूर्व जाने सड़क बन्द भएपछि सवारी आवागमन अस्त व्यस्त बनेको छ। आज बिहान भक्तपुरको चादो बाटोमा 2K8006 नम्बरको मिनी ट्रकको ठक्करबाट 60 वर्षका पैदल यात्री काभ्रे घर भएका जगत कुमार श्रेष्ठको ज्यान गएको थियो।
बाराको सिसहनिया चोकमा ट्राक्टरको ठक्करबाट कलैयाकी निभा ठाकुरको ज्यान गएको छ। J1T14-10 नम्बरको ट्राक्टरको ठक्करबाट निभाको ज्यान गएको प्रहरीले जनाएको छ। परीक्षाको प्रवेश पत्र लिएर घर फर्किने क्रममा निभालाई ट्राक्टरले ठक्कर दिएको थियो।
होटलको सेमिनार हलबाट माल सामान र नगद चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। कान्तिपथमा रहेको येल्लो प्यागोडा होटलमा सेमिनारमा सहभागी 3 जनाको झोला नगद र मोबाइल चोर्ने ललितपुरको लेलेका हरिशरण केसीलाई प्रहरीले पक्राउ गरेको हो।
कञ्चनपुरको बैजनाथ आधारभूत बहुभाषिक विद्यालय लाल झाडीका निजी स्रोतका शिक्षकहरूले विद्यालयमा तालाबन्दी गरेका छन्। 10 महिनासम्म पनि पारिश्रमिक नपाएपछि तालाबन्दी गर्नु परेको उनीहरूले बताएका छन्। शिक्षकको तालाबन्दीका कारण विद्यालयको पठन पाठन प्रभावित भएको छ।
इलामको सूर्योदय नगरपालिकाले विद्यालयमा विद्युतीय हाजिरी शुरू गरेको छ। पहिलो चरणमा इलामको सूर्योदय नगरपालिकाले सामुदायिक विद्यालय सुधार अभियान अन्तर्गत विद्युतीय हाजिरी शुरू गरेको हो। विस्तारै अरू विद्यालयमा पनि विद्युतीय हाजिरी लागू गरिने जिल्ला शिक्षा कार्यालय इलामले जनाएको छ।
नवलपरासीमा मदार बाबाको मेला भर्न आएका एकजना भारतीय तीर्थयात्रीको ज्यान गएको छ। भारतको महाराजगंजका तेन्दु कुमार पटेलको मदार बाबा मेला जाने क्रममा रक्तचाप बढेर ज्यान गएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केशव सिंह थापाले जानकारी दिनुभयो।
पाल्पा रामपुरको ताल पोखरामा डुङ्गा सञ्चालन गर्न थालिएको छ। पोखराको फेवातालको झल्को दिने गरी निर्मित ताल पोखरामा 2 डुङ्गा सञ्चालन गरिएको हो। वर्षायाममा पानी जम्मा हुने पोखरीलाई व्यवस्थित गरी अहिले फेवाताल झैं तालको स्वरूपमा परिणत गरिएको र आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले डुङ्गा सञ्चालन गरिएको ताल पोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
सरोज पौडेलले फेसबुकमा लेख्नु भएको छ, प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्ति दिनदिनै अपरिपक्व बन्दै गइरहेको छ। हिजो विराटनगरलाई प्रदेश नम्बर 1 राजधानी बनाउने आफ्नै निर्णय विरूद्ध आज धनकुटालाई प्रादेशिक राजधानी बनाउन पहल गर्ने रे। आफैले बोलेको कुरा आफैले काट्नुहुन्छ, तपाईँको कुरामा हामीले कसरी विश्वास गर्ने?
वीरेन्द्र घिमिरे फेसबुकमा लेख्नुहुन्छ, विकास गर्न नेता मात्र होइन नागरिकको पनि ठूलो भूमिका हुन्छ। अहिले देशमा जे भइरहेको छ त्यसमा नागरिकको ठूलो हात छ। नेताले आफ्नो कुरा सुनुन्जेल उनैको आडमा धम्क्याउँदै घुस खुवाउँदै आफ्नो काम सार्ने नागरिक नै हुन्। अहिले नेतालाई मात्रै गाली गरेर हुन्छ? देश विकासको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गरौं।
सामुदायिक विद्यालय सुधार गर्न इलाममा विद्युतीय हाजिरी गर्न थालिएको खबर उज्यालो अनलाइनमा पढेर मदन तामाङले ट्वीट गर्नुभएको छ, हाजिरीको प्रविधि बदलेर मात्र केही हुँदैन, विद्यालयका शिक्षकको सोच पनि बदल्न आवश्यक छ।
म्याग्दीमा एउटै काउली 14 किलोको फलेको खबर उज्यालो अनलाइनमा पढेर पाण्डे निश्चल लेख्नुहुन्छ, कुरा ठूलो र धेरै उत्पादन गर्नेको भन्दा पनि विषादी रहित उत्पादन र उपभोग महत्वपूर्ण हुन्छ।
अनि यसै विषयमा राज एक रहस्य नाम राखेका साथी लेख्नुहुन्छ, विषाक्त रसायनिक मल प्रयोग गरेर क्विन्टलकै काउली फलाए नि के गर्नु? रसायनको प्रयोग गरेर तरकारी होइन मन्द विष उत्पादन गरिँदैछ, यसको दीर्घकालीन असर त बढ्दै गएका रोगहरूले प्रष्ट पारिरहेका छन्।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500001092 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 मा पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
साथीहरू विष्णु विश्वकर्मा र सुजाता खत्री मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो। नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकाले विश्वकै शक्तिशाली रकेट प्रक्षेपण गरेको छ। अमेरिकाको फ्लोरिडामा रहेको केनेडी स्पेस सेन्टरबाट फाल्कन हेभी नामको विश्वकै शक्तिशाली रकेट प्रक्षेपण गरिएको हो। यसलाई अमेरिकी व्यवसायी इलोन मस्कको स्पेस एक्स कम्पनीले लन्च गरेको हो। अहिलेको अवस्थामा रहेका रकेटले भन्दा फाल्कन हेभीले दुई गुणा बढी भार वहन गर्न सक्ने बीबीसीले जनाएको छ। स्पेस एक्सका अनुसार पहिलो उडानमा 50% मात्रै सफलता प्राप्त भए पनि अहिले भने सफलतापूर्वक रकेटको प्रक्षेपण गरिएको खबरमा उल्लेख छ। यो रकेटले लन्डनमा चल्ने पाँचवटा डबल डेकर बसको तौल बराबरको भार अन्तरिक्षमा पुर्याउन सक्ने बीबीसीको खबरमा जनाइएको छ।
अफगानिस्तानमा सेनाको कार्यवाहीमा कमाण्डर सहित 8 तालिबानी लडाकुको ज्यान गएको छ। अफगानिस्तानको याङ्लिक्वाला जिल्लामा सैनिकले गरेको हवाई आक्रमणमा तालिबानका कमाण्डर मुल्ला, उनका 2 अंगरक्षक र 2 वरिष्ठ कमाण्डर सहित 8 ज्यान गएको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ। पछिल्लो समय अफगानिस्तानको सेनाले तालिबान विरूद्धको कार्यवाही तीव्र बनाएको छ। अघिल्लो हप्ता पनि याङ्लिक्वाला जिल्लामा क्षेत्रीय स्तरका कमाण्डरको सुरक्षा कार्यवाहीमा ज्यान गएको थियो।
शीतकालीन ओलम्पिकमा भाग लिन उत्तर कोरियाको टोली दक्षिण कोरिया पुगेको छ। 280 उत्तर कोरियाली टोली आज दक्षिण कोरिया पुगेको हो। खेलाड़ी पत्रकार र चेयर लिडरको नेतृत्व गर्दै उत्तर कोरियाका खेलकुद मन्त्री दक्षिण कोरिया पुग्नुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा विशेष महत्वका साथ हेरिएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल पुलिस क्लब 20 बुढा सुब्बा गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। आज धरान रंगशालामा भएको पहिलो सेमी फाइनलमा संकटा क्लबलाई 2-1 हराउँदै पुलिसले उपाधि यात्रा कायमै राखेको हो। रेजिन सुब्बाको गोलमा पुलिसले अग्रता लिए पनि संकटाका लागि प्रकाश बुढा थोकीले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पुलिस क्लबका लागि बुद्ध लामाले गोल गरे। दोस्रो सेमी फाइनलमा भोलि 3-स्टार क्लब र भारतको दुर्गापुर स्टील क्लब खेल्नेछन्।
दक्षिण अफ्रिकासँगको तेस्रो एक दिवसीय क्रिकेटमा भारतले राम्रो ब्याटिङ प्रदर्शन गरिरहेको छ। टस हारेर पहिले ब्याटिङ शुरू गरेको भारतले ताजा अवस्थामा 49 ओभर 3 बलको खेल सकिँदा 6 गुमाएर 291 रन बनाएको छ। भारतका कप्तान विराट कोहली 150 रन बनाएर खेलिरहेका छन्। 157 बलको सामना गरेका उनले 11 र 1 प्रहार गरेका हुन्। यसअघि शिखर धवन 87 रनमा आउट भएका थिए। 6 दिवसीय क्रिकेटको श्रृंखलामा भारत 2-0 अघि छ। यसैबीच ग्लेन म्याक्सवेलको अलराउण्ड प्रदर्शनको मदतमा तास्मान त्रिदिवसीय 2020 क्रिकेटमा अस्ट्रेलियाले इङ्ल्याण्डलाई 5 हराएको छ। 156 रनको लक्ष्य अस्ट्रेलियाले 18 ओभर 2 बलमा 5 गुमाएर भेटाएको हो। 89 खेलेका म्याक्सवेलले 10 र 4 मदतमा एक अभिजित 103 रन बनाए। उनले बलिङतर्फ पनि 3 लिएका थिए। पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले 155 रन बनाएको थियो। उसका लागि डेभिड मालरले 50 रनको योगदान गरेका थिए। न्यूजील्याण्ड पनि सहभागी। त्रिदेशीय श्रृंखलामा अस्ट्रेलियाको लगातार यो 2 जित हो। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
राष्ट्रिय सभामा निर्वाचित हुने 56 मध्ये 39 सांसदको नाम टुङ्गियो, भोलिसम्म सबैको नाम टुङ्गो लाग्ने।
फागुन 2 हप्ता नयाँ सरकार बन्ने कांग्रेस प्रवक्ता शर्माको भनाई। जिल्ला सभापतिको राष्ट्रिय भेला बोलाउन एक नम्बर प्रदेशका कांग्रेस जिल्ला सभापतिहरूको माग।
धनुषाको छिरेश्वर नगरपालिकामा आफ्नै परिवारद्वारा युवतीको हत्या प्रयास, सम्बन्ध विच्छेद गर्न नमानेको भन्दै शरीरमा आगो लगाइयो।
अमेरिकाद्वारा विश्वकै शक्तिशाली रकेट प्रक्षेपण, अहिलेका रकेट भन्दा 2 बढी भार बोक्न सक्ने।
र नेपाल पुलिस क्लब बुढा सुब्बा गोल्ड कप फुटबलको फाइनलमा दक्षिण अफ्रिकासँगको 3rd एक दिवसीय क्रिकेटमा भारतको राम्रो शुरूआत।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण भने सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै अर्जुन पोखरेल र लक्ष्मण कार्की विदा हुन्छौ। नमस्कार।